यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरदरभन्दा 15 दिन छिटो प्रवेश गरेको मनसून एक साता निष्क्रिय रहने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। मध्य प्रदेशका 64 निर्वाचन क्षेत्रमा बन्ने 320 किलोमिटर सड़कको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास। संघीयतापछि जनताको विकासको चाहना पूरा हुन थालेको प्रधानमन्त्रीको भनाई। बचतकर्ताको 2,50,00,000,000 रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गर्ने कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय रूपन्देहीबाट पक्राउ। र इजरायली सेनाले राहत वितरणका लागि भेला भएका प्यालेस्टिनीमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 31 जनाको मृत्यु।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरदर मिति भन्दा 15 दिन छिटो नेपाल प्रवेश गरेको मनसून अब भने एक सातासम्म निष्क्रिय रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहिबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको मनसून एक सातासम्म निष्क्रिय बन्दा वर्षा कम हुने र गर्मी बढ़न सक्ने महाशाखाले जनाएको छ। सोमबारदेखि कोशी प्रदेशमा फैलिएको मनसून केही दिनका लागि निष्क्रिय हुँदा वर्षा कम हुने अनुमान रहेको महाशाखाका मौसमविद हरिप्रसाद दाहालले बताउनुभयो। नेपालमा मनसून भित्रिने सरदरमिति जून 13 जेठ 30 रहे पनि मे 29 अर्थात जेठ 15 नेपालको पूर्वी क्षेत्रबाट मनसून भित्रिएको र बाँकी भूभागमा मनसून भित्रिन बाँकी रहेको महाशाखाले जनाएको छ। विभागका बाढ़ीविद विनोद पराजुलीले पूर्वी क्षेत्रमा मनसून भित्रिएकै दिन 200 मिलिमिटर भन्दा बढ़ी पानी परेको जानकारी दिनुभयो। पराजुलीका अनुसार विभागले जल तथा मौसम पूर्वानुमान सतर्कता तथा चेतावनी सम्बन्धी पूर्व सूचनालाई थप व्यवस्थित प्रभावकारी र समयमै सूचना सम्प्रेषण गर्ने उद्देश्य यसैले मनसून अवधिभर आम संचार माध्यम तथा सरोकारवालालाई प्रत्यक्ष जानकारी गराउन शुरू गरेको छ। विभागले मौसम सम्बन्धी सूचनाका लागि 11:55 र बाढ़ी सम्बन्धी सूचनाका लागि 11:55 टोल फ्री नम्बर मार्फत 24 घण्टा सेवा दिँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा संघीयता आएपछि जनताको विकासको चाहना पूरा हुन थालेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले मध्य प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको एक निर्वाचन क्षेत्र एक सड़क कार्यक्रम अन्तर्गत बन्ने कालोपत्रे सड़कको आज जनकपुर धाममा डिजिटल शिलान्यास गर्दै उहाँले विकासको काममा थप गति दिन तीनै तहका सरकारबीच अधिकतम समन्वय तथा सहकार्यको खाँचो भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले शिलान्यास भएको मध्य प्रदेशका 64 निर्वाचन क्षेत्रमा बन्ने 320 किलोमिटरको कालोपत्रे समयमा र गुणस्तरीय रूपमा सम्पन्न हुने विश्वास पनि व्यक्त गर्नुभयो। मध्य प्रदेशको समृद्धिका लागि सुनकोशी मरीन डाइभर्सनको समयमा निर्माण हुनुपर्नेमा ठेकेदारका कारण ढिलाइ भएकाले ठेक्का सम्झौता तोडेर निर्माण व्यवसायलाई ठेक्का दिने पक्षमा सरकार भएको बताउनुभयो। उहाँले सुनकोशी मरीन कमला डाइभर्सनको योजना पनि चाँडै अघि बढ़ाउने बताउनुभयो। उहाँले जनकपुर जयनगर रेलवे सेवालाई रेल सेवालाई बर्दिवाससम्म विस्तार गरेर पूर्व पश्चिम विद्युतीय रेल मार्गसँग जोड्ने र यो रेल मार्गको निर्माणपछि देशको समग्र विकासमा ठूलो टेवा पुग्ने आशा व्यक्त गर्नुभयो। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मध्य प्रदेश अन्तर्गत 8 जिल्लाका 64 प्रादेशिक निर्वाचन क्षेत्रमा 5 किलोमिटरका दरले 320 किलोमिटर लम्बाईको पक्की सड़क निर्माण हुनेछ। 3 वर्षभित्र सम्पन्न गर्ने कालोपत्र सहितको सो पक्की सड़क निर्माणका लागि कुल 12,70,00,000,000 रूपियाँ खर्च हुने मध्य प्रदेश सरकारले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज ललितपुरको जाउलाखेल जानुभई भोटो जात्रा अवलोकन गर्नु भएको छ। हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्परा अनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो। त्यस अवसरमा उहाँले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो। राष्ट्रपति पौडेलले जीवित देवी कुमारीको समेत दर्शन गर्नुभयो। भोटो जात्रा अवलोकनका लागि उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल लगायतका विशिष्ट व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुलचोकबाट गावहाल, मंगल बजार, टंगाल, इटी टोल, कुमारीपाटी, मानभवन हुँदै जाउलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलन अनुसार यस वर्षको रथयात्रा समेत सम्पन्न भएको छ। गत वैशाख 15 गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुलचोकमा रथारोहण गरेसँगै जात्रा शुरू भएको थियो। यसलाई नेपालको सबैभन्दा लामो जात्रा मानिन्छ। करिब 1600 वर्ष अघि शुरू भएको मच्छिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा शुरू भएर असार शुक्ल चौथीसम्म चल्छ। पूर्व राजा समर्थकले काठमाडौँको नारायण चौरमा आज गरेको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कपिलराज बोहराले जानकारी दिनुभयो। पूर्व राजा समर्थक राप्रपा, राप्रपा नेपाल लगायतले केही दिनदेखि काठमाडौँमा प्रदर्शन गरिरहेका छन्। तनहुँ प्रदेश अस्पताल दमौलीलाई 50 शैयामा स्तरोन्नति गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ। हाल दमौली अस्पताल 15 शैयामा सञ्चालन भइरहेकोमा सरकारले स्तरोन्नति गर्ने निर्णय गरेसँगै सोही अनुसार दरबन्दी थप हुने अस्पतालका प्रमुख डाक्टर परिवर्तन बरालले जानकारी दिनुभयो। उहाँका अनुसार 15 शैया स्वीकृतिको अस्पतालले हाल 54 शैयामा सेवा दिइरहेको छ। अस्पतालमा सर्पदंश केन्द्र, रक्त संचार केन्द्रको क्षमता वृद्धि, फोहोर मैला व्यवस्थापन, डायलसिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको डाक्टर बरालले बताउनुभयो। अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याबोरेटोरी, दन्त आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलसिस सेवा समेत प्रदान गर्दै आइरहेको छ। समयमा बजेट पास नहुने र औषधि खरिदको प्रक्रियामा ढिलाइ हुने लगायतका कारणले मधेस प्रदेशका कतिपय पालिकाका नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
नेपालको संविधानमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाबाट कसैलाई वञ्चित गर्न नहुने कुराको ग्यारेन्टी भए पनि कतिपय पालिकामा आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन। सप्तरी जिल्लाका हनुमान नगर, कंकालिनी नगरपालिकामा पनि रकमको अभाव भएपछि कतिपय वडामा जनताले आधारभूत स्वास्थ्य सेवा पाउन सकेको छैन। नगर प्रमुख वीरेन्द्र माझी:
संघीय सरकारबाट पनि कटौती हुँदै आएको छ। नगरपालिकाबाट पनि स्वास्थ्य सेवामा जति सेवा उपलब्ध गराउनु पर्ने त्यो अनुसार बजेट अभाव रहेकोले त्यसपछि पनि हामी विभिन्न किसिमको सेवा दिँदै आएको छौँ। सहज गर्नको लागि प्रदेश सरकारले 15 शैयाको अस्पताल 50 शैयाको निर्णय गराएर पठाइसकेको छु।
पर्सा जिल्लाको पोखरिया नगरपालिकाको 10 वडा मध्ये 5 वडामा आधारभूत स्वास्थ्य सेवा सञ्चालन रहेको छ। बाँकी स्वास्थ्य चौकी मार्फत आधारभूत स्वास्थ्य सेवा दिने काम भएको बताउँदै नगर प्रमुख प्रदुम्न चौधरी:
अस्पताल भएकोले पोखरिया नगरपालिकाभित्र मात्रै होइन, हाम्रा वरिपरिका पालिकाका पनि पेसेन्टहरू आउने गर्दछन् र हाम्रो अस्पतालले सेवा दिँदै आइरहेको अवस्था छ।
स्थानीय तहहरूले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि समयमा औषधिको खरिद गर्नेतर्फ ध्यान दिन जरुरी रहेको छ। नेपालमा आधारभूत स्वास्थ्य सेवा अन्तर्गत 98 प्रकारको औषधि बिरामीलाई निशुल्क रूपमा दिनुपर्ने कानूनी प्रावधान रहेको छ। स्वास्थ्य सेवा विभाग, उपचारात्मक स्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक कमलेश मिश्र।
सेवाहरू त सञ्चालित छन्, कतिपय ठाउँमा बजेट अपर्याप्त रहेको गुनासोहरू पनि छन्, कतिपय ठाउँमा औषधि किन्नलाई चाहिँ प्रक्रियाहरूमा चाहिँ गुनासो छ भन्ने कुरा छ। औषधिको गुणस्तर जाँच गर्ने मेकानिजम हामीसँग पर्याप्त मात्रामा छैन, औषधिको मूल्यहरूमा एकरूपता देखिएको छैन। ती समस्या र चुनौतीको बावजुद पनि हामीसँग देशभरिमा 3800 भन्दा बढी स्वास्थ्य संस्थाहरूले आधारभूत स्वास्थ्य सेवा दिइरहेका छन्।
पछिल्लो समयमा पालिकाहरूमा देखिएको आन्तरिक विवादका कारणले समयमा औषधि खरिद हुन नसक्दा आधारभूत स्वास्थ्य सेवा प्रभावित हुन थाल्नु चिन्ताको विषय रहेको छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, जनकपुर धाम।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सबै परीक्षण हुने गरी क्षमता विस्तारमा आफू प्रयासरत रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियनको 34 स्थापना दिवसको अवसरमा आज आयोजित वृहत स्वास्थ्य शिविरमा उहाँले प्रयोगशाला परीक्षणका लागि नमूना बाहिर पठाउनु पर्ने बाध्यता अन्त्य गर्न लागि परेको बताउनुभयो। स्वास्थ्य मन्त्री पौडेलले बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरेपछि सञ्चालनमा आइरहेको बताउनुहुँदै स्वास्थ्य उपकरण खरिद प्रक्रियालाई पनि पारदर्शी बनाउनु पर्नेमा जोड़ दिनुभयो। नेपाल प्रेस युनियन काठमाडौँ शाखाद्वारा आयोजित शिविरमा वीर अस्पतालका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच, तिलगंगा आँखा अस्पतालका विशेषज्ञबाट आँखा जाँच, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञबाट पाठेघर र स्तन क्यान्सरको स्क्रीनिङ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रगत र पिसाब जाँच, चिरायु डेन्टल केयरका तर्फबाट दन्त परीक्षण गरिएको छ। वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ। हात्तीवन स्थित नेपाल क्यान्सर अस्पतालमा आज उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। रसिककी एकमात्र छोरी बेलायतबाट फर्किएपछि दाह संस्कार गरिने जनाइएको छ। सरकारले पूर्वाधार विकास र आर्थिक समृद्धिलाई प्राथमिकता दिँदै जनतालाई प्रत्यक्ष राहत पुग्ने खालका कार्यक्रम समावेश गरी बजेट ल्याएकोमा कैलालीवासीहरू खुशी भएका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सरकारले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलाई प्राथमिकता दिँदै जनजीविकादेखि आम नागरिकलाई राहत पुग्ने जस्ता कार्यक्रम समेटेर बजेट ल्याएको भन्दै कैलालीवासीले स्वागत गरेका छन्।
सहुलियत कर्जाका कुराहरू पनि यसमा समावेश गरिएको छ। समग्रमा हेर्दा बजेट राम्रो छ।
मजदुरी खाने वर्गहरूलाई पनि के राम्रो कार्यक्रम ल्याएको छ। किसान विद्यार्थीहरूको लागि पनि एकदम राम्रो छ लागेको छ।
सरकारले यथार्थपरक बजेट ल्याएको बताउनुहुन्छ पूर्व आर्थिक मामिला मन्त्री छपट बोहरा।
यो बजेट महत्वाकांक्षी नभएर यथार्थपरक रहेको छ। विकासका लागि र आर्थिक समृद्धिका लागि यो बजेट माइलस्टोन हुन्छ भन्ने हामीले अपेक्षा गरेका छौँ।
मूलभूत रूपमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, आर्थिक क्षेत्रको पुनरुत्थान, जल विद्युत, रोजगारी सिर्जना, पर्यटन प्रबन्धनमा केन्द्रित यसपालिको बजेट आशावादी देखिएको जानकारहरूको भनाइ छ। प्राध्यापक सुरेन्द्र चन्द,
गरिबी न्यूनीकरण गर्ने बारेमा, अब रोजगार सृजना गर्ने बारेमा आशावादी हिसाबले धेरै योजनाहरू ल्याउन खोजेको छ। त्यसलाई कार्यान्वयन गर्न सकिएको अवस्थामा राम्रो होला। विगतको वर्षमा बजेटको कार्यान्वयन पत्र हेर्दाखेरि त्यति सन्तोषजनक छैन।
निजी क्षेत्रलाई प्रोत्साहन पुग्ने जस्ता कार्यक्रम बजेटमा समावेश गरिनु सकारात्मक भएकाले अब बजेटको कार्यान्वयनमा विशेष जोड़ दिनुपर्ने बताउनुहुन्छ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प राज कुमार।
समग्रमा ठिकै छ, अब यसलाई कार्यान्वयनमा जोड गर्नु पर्यो। विगतको जस्तो बजेट छुट्याउने खर्च नगर्ने कार्यान्वयनमा जोड गर्नु पर्यो।
सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा रानी जमरा कुलरी स्थायी आयोजना, गेटा मेडिकल कलेज सञ्चालन, फाप्लामा क्रिकेट मैदान निर्माण गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ।
जगत साउन्ड, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, धनगढ़ी।
कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना शुरू गरेको छ। आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ। त्यहाँ पाइने गंगेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष आरक्षले शुरू गरेको हो। सप्तकोशीमा सन् 2022 नियमित रूपमा डल्फिनको गणना हुँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले दक्षिण तथा मध्य गाजा क्षेत्रमा राहत सामग्रीका लागि भेला भएका प्यालेस्टिनी शरणार्थीमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 31 जनाको मृत्यु भएको छ। रफा र नेटजरिभ नजिक अमेरिकी सहयोग संस्थाले राहत बाँड्ने बेला सो घटना भएको हो। विश्वभरका नेताहरूले गाजा क्षेत्रमा रहेका मानिसहरूको ज्यान जोगाउन इजरायललाई युद्धविरामका लागि आग्रह गरे पनि इजरायलले हमास संरक्षित भन्दै गाजामा व्यापक कार्यवाही जारी राखेको छ। सन् 2023 अक्टोबर 7 हमास समूहले इजरायली सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या र 200 जनाको अपहरण गरेपछि शुरू भएको इजरायल हमास युद्धमा हालसम्म करिब 62,000 प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्। खाडीमा आप्रवासी कामदारहरू अत्यधिक गर्मीका कारण जोखिममा रहेको ह्युमन राइट्स वाचले जनाएको छ। उक्त संस्थाले बढ़दो तापक्रममा गर्नुपर्ने काम गर्नुपर्ने श्रमिकहरूलाई यसबाट सुरक्षा प्रदान गर्न देशहरूलाई आग्रह गरेको छ। पृथ्वीको सबैभन्दा तातो क्षेत्रहरूमध्ये एक मानिने मध्यपूर्वका संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार र कुवेतमा आप्रवासीहरूले श्रम शक्तिको ठूलो हिस्साको प्रतिनिधित्व गर्छन्। त्यहाँ ग्रीष्मकालीन तापमान प्रायः 50 डिग्री सेल्सियस 122 डिग्री फरेनहाइटसम्म पुग्छ। एचआरडब्ल्यूका मध्यपूर्वका उपनिर्देशक माइकल पेजले जलवायु संकटका कारण हुने अत्यधिक गर्मीको चपेटामा परेका लाखौं आप्रवासी कामदारहरूको व्यावसायिक स्वास्थ्य र सुरक्षा विपत्तिलाई हरेक ग्रीष्म ऋतुले चुनौती दिने गरेको बताउनुभयो। खाड़ी मुलुकहरूले प्रमाणमा आधारित श्रम सुरक्षामा पछि हटिरहेका छन् भने सम्भावित सुरक्षा उपायलाई अवलम्बन नगर्दा आप्रवासी कामदारहरूले अनावश्यक रूपमा ज्यान गुमाउने गरेका छन्। यस मौसमजन्य समस्यामा सम्बन्धित पक्षको असावधानीका कारण कामदारहरूको मृगौला फेल हुने र अन्य दीर्घ रोगबाट पीड़ित हुने गरेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कर्णाली विकास बैंकमा रहेको बचतकर्ताको रकम हिनामिना गर्ने बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन्। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले यही जेठ 17 गते रूपन्देही सिद्धार्थनगर नगरपालिका वड़ा नम्बर 1 बेलहियाबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पटक पटक संचालक समिति तथा अध्यक्ष भएका राय बचतकर्ताको 2 अर्ब 50 करोड़ भन्दा बढ़ी रकम हिनामिना गरी फरार थिए। सल्यान घर भई हाल पालगंज उपमहानगरपालिका 10 बस्ने 65 वर्षीय राय लामो समयदेखि फरार रहेको प्रहरीले जनाएको छ। राय विरूद्ध बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकृत युवराज खड्काले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरद्वारा म्याग्दीमा संचालित 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको आइतबार स्थलगत अनुगमन गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव साक्यले आयोजना अनुगमनपछि निर्माणलाई गति दिन ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनुभयो। स्थलगत निरीक्षणपछि निर्माण कार्यलाई जतिसक्दो छिटो सम्पन्न गराउन निर्देशन प्राप्त भएको रघुगंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले बताउनुभयो। आगामी असार 15 गते भित्र सम्पन्न गर्ने कार्योजना अनुसार आयोजना निर्माण अघि नबढेपछि सरकारवाला निकायले चासो देखाएका हुन्।
अब खेल समाचार।
वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष पनि राष्ट्रपति रनिङ सील्ड प्रतियोगिताको उपाधि हात पारेको छ। नारायणी रंगशालामा सम्पन्न जिल्ला स्तरीय प्रतियोगितामा महानगरपालिकाले 31 स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा पर्सागढ़ी नगरपालिकाले 18 स्वर्ण पदक सहित दोस्रो स्थान प्राप्त गर्यो भने सखुवान प्रसौनी गाउँपालिकाले 4 स्वर्ण पदक सहित तेस्रो स्थानमा रह्यो। नियमअनुसार लगातार 3 वर्षसम्म प्रथम हुने टोलीले सील्ड स्थायी रूपमा राख्न पाउने व्यवस्था छ। चितवनमा आयोजित दोस्रो संस्करणको माधवपुर गोल्ड कपको उपाधि विभागीय टोली एपीएफले जितेको छ। शनिबार निर्धारित समयको खेल 2-2 गोलको बराबरीमा टुंगिएपछि टाई ब्रेकरबाट खेलको अन्तिम निर्णय भएको हो। टाई ब्रेकरमा अभिषेक चर्च रजहरलाई 5-4 गोलले हराउँदै एपीएफले प्रतियोगिताको उपाधि जितेको हो। खेलको पहिलो हाफ गोल रहित बराबरी खेलका दुवै टीमले दोस्रो हाफमा 2-2 गोल गरे। अभिषेकका लागि जर्सी नम्बर 11 एडम सोडिकले दोस्रो हाफको तेस्रो मिनटमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। त्यस्तै अभिषेककै 7 नम्बर जर्सीका खेलाड़ी सुजित बुढाथोकीले दोस्रो हाफको 13 मिनटमा अर्को गोल गरेपछि प्रतिद्वन्दी टीम एपीएफ दबावमा परेको थियो। एपीएफका लागि जर्सी नम्बर 10 सबिन गुरूङ र जर्सी नम्बर 7 विज्ञान चौधरीले गोल गरेका थिए। निर्धारित समयपछि थपिएको 4 मिनटको अन्तिम समयमा एपीएफले गोलमा परिणत गर्न नसक्दा खेल ट्राई ब्रेकरमा पुगेको थियो। खेलमा एपीएफका गोलरक्षक उमेश कार्की म्यान अफ द म्याच घोषित भए। साथै कार्कीले समग्र प्रतियोगिताकै उत्कृष्ट गोलरक्षकको उपाधि समेत हात पारे। त्यस्तै एपीएफकै सबिन गुरूङ सर्वाधिक गोलकर्ता र अभिषेक
टेकका समीप ढकाल उत्कृष्ट खेलाड़ीको उपाधिले सम्मानित भए। जीतसँगै एपीएफले 2,22,222 नगद सहित गोल्ड कप जितेको छ। उपविजेता बनेको अभिषेक चर्च रजहरले 1,11,111 नगद सहित ट्रफी प्राप्त गरे। प्रतियोगिता जेठ 10 गतेदेखि शुरू भएको थियो। नेपाली फुटबलको इतिहास समेटिएको स्वर्णकथा नेपाली फुटबलको पुस्तक सार्वजनिक गरिएको छ। खेल पत्रकार हिमेश रत्न बज्राचार्यले लेख्नु भएको पुस्तक आज आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु काजी साक्यले लोकार्पण गर्नुभयो। बुक हिलले प्रकाशन गरेको पुस्तकमा नेपाली फुटबलको शुरूआतदेखि 100 वर्ष लामो इतिहासका घटनाक्रम समेटिएको छ। पुस्तकमा नेपालले 1984 साल र 1993 दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्दाका क्षणहरू पनि समेटिएका छन्। नेपाली फुटबल इतिहास समेटेर लेखिएको यो पहिलो नेपाली पुस्तक हो। अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले लेखकले फुटबलका घटनाक्रमलाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको बताउँदै नेपाली फुटबलमा पहिलो दस्तावेजका रूपमा यो पुस्तक भित्रिएको बताउनुभयो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेश लगायत देशको पहाड़ी भागका थोरै स्थानहरू र बाँकी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 19.2 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। पोखराको अधिकतम 32.1 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 18.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 35.2 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस। दिपालको अधिकतम 35 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरदरभन्दा 15 दिन छिटो प्रवेश गरेको मनसून एक साता निष्क्रिय रहने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। मध्य प्रदेशका 64 निर्वाचन क्षेत्रमा बन्ने 320 किलोमिटर सड़कको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास। संघीयतापछि जनताको विकासको चाहना पूरा हुन थालेको प्रधानमन्त्रीको भनाई। बचतकर्ताको 2,50,00,000,00,000 रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गर्ने कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय रूपन्देहीबाट पक्राउ। र इजरायली सेनाले राहत वितरणका लागि भेला भएका प्यालेस्टिनीमाथि अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा 31 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।